नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। आदरणीय श्रोताहरू, डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति पदको कार्यभार सम्हाली आफ्ना राजनीतिक प्रतिबद्धताको कार्यान्वयन अघि बढ़ाउँदै गर्दा यसको प्रत्यक्ष प्रभाव विश्व राजनीतिमा पनि परिरहेको छ। अमेरिकाले विगतका अभ्यासमा परिवर्तन गर्दै गएपछि यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परिरहेको हो। अमेरिकाले तत्कालका लागि नेपालमा संचालित मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजना रोकेको छ। यो परियोजनाको लागत 1 खर्ब भन्दा बढ़ी रहेको छ। ट्रम्पको नयाँ नीति र कार्यकारी आदेशका कारण नेपालमा सरकारी र गैर सरकारी क्षेत्रबाट संचालित 56 भन्दा बढ़ी योजना पनि हालका लागि स्थगित भएका छन्। अमेरिकाबाट वैदेशिक सहायता प्राप्त गर्ने मुलुकमा नेपाल 16 स्थानमा रहँदै आएको थियो। ट्रम्पले नेतृत्व सम्हाले लगत्तै अवैध रूपमा अमेरिकामा बसोबास गर्दै आएका नेपालीलाई स्वदेश फर्काउने कार्य पनि शुरू भएको छ। बुधबार मात्र अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका 10 नेपालीलाई चार्टर विमानबाट नेपाल फर्काएको छ। यसरी फर्काउने अरू 1300 भन्दा बढ़ीको पहिचान भइसकेका खबरहरू पनि अहिले सार्वजनिक रूपमा आइरहेका छन्। आजको अन्तर्संवादमा हामी अमेरिकाले परिवर्तन गरेको नीति र जारी आदेशबाट नेपालमा पर्ने असर र नेपालको आगामी कार्यदिशाबारे केन्द्रित भएर सम्पादक तथा विश्लेषक प्रतीक प्रधानसँग कुराकानी गर्दैछौ। सम्पादकज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तर सम्वादमा।
धेरै धेरै धन्यवाद र सम्पूर्ण श्रोतालाई मेरो नमस्कार।
अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले आफ्नो नीति अगाडि बढ़ाउँदै गर्दा विश्वव्यापी राजनीति, अर्थतन्त्र, कूटनीति, सामरिक र व्यापारिक क्षेत्रमा उल्लेखनीय प्रभाव पर्ने अहिले तत्कालका लागि देखिएको छ। अब नेपालमा खास के कस्तो प्रभाव पर्न सक्ला, के कस्तो प्रभाव पर्ने आकलन हामीले गर्न सकिन्छ? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
नेपालमा यसको आकलन, अब प्रभाव त को आकलन अहिले नै तुरन्तै गरिन जान त गाह्रो छ। तथापि युएसएले नेपाललाई चाहिँ जुन सहयोग गर्दै आइरहेको थियो संयुक्त राज्य अमेरिकाले, त्यसको प्रभाव त नेपालमा पर्छ नै। त्यसको दुईटै प्रभाव पर्छ जस्तो लाग्छ मलाई। नकारात्मक प्रभाव भनेको हामी कहाँ आउने त्यत्रो ठुलो चाहिँ विदेशी मुद्रा, त्यत्रो चाहिँ इम्प्लोइमेन्टको अपर्च्युनिटी, धेरै किसिमको कामहरू र समाजमा तल्लो तहमा गएर अमेरिकी सरकारले जति किसिमका कामहरू सामाजिक कार्यहरू गरिरहेको थियो त्यसमा चाहिँ नकारात्मक असर पर्ने त स्वाभाविकै हो होइन। त्यसमा चाहिँ तर के लाग्छ मलाई भने अहिले युएसएडका 56 भन्दा बढी अफिसहरू बन्द हुने, अहिले तुरुन्तै चाहिँ काठमाडौँका धेरैवटा घरहरू मैले सुने अनुसार 200 भन्दा बढी घरहरू अहिले तुरुन्तै भाडाबाट खाली हुने होइन, र त्यति धेरै चाहिँ युएसएडका प्रोजेक्टहरूमा काम गर्ने त्यत्र एनजिओजहरू, आइएनजिओजहरू, त्यसको स्टाफहरू सबै एकैचोटि चाहिँ जबबाट मुक्त हुने, अब जागिर नहुने अवस्थामा पुग्ने भनेको चाहिँ त्यो एकदमै अप्ठ्यारो अवस्था हो। तर त्यो अप्ठ्यारो अवस्थालाई चाहिँ नि यदि हामीले सोच्ने हो भने त्यति धेरै मान्छेहरू जो चाहिँ युएसएडका प्रोजेक्टहरूमा काम गर्ने विद्वान मान्छेहरू, पढे लेखेका मान्छेहरू, संसारभरि चाहिँ घुमेका, एक्सपोजर पाएका मान्छेहरू, जो चाहिँ एउटा एनजिओ आइएनजिओ कल्चरमा बसिरहेका थिए, उनीहरूले अब देशको लागि आफैले केही गर्न सक्ने र नेपालमै बसेर म चाहिँ केही गर्न सक्छु भन्ने अथवा प्राइभेट सेक्टरमै बसेर केही काम गर्न सक्छु भन्ने अब एउटा अवस्था त सिर्जना भएको छ। तर त्यो अवस्थालाई सरकारले चाहिँ कसरी त्यसलाई चाहिँ क्याटेलाइज गराउने हो, कसरी प्रयोगमा ल्याउने हो, त्यो हामीले सोच्नुपर्छ जस्तो लाग्छ मलाई। त्योसँगै नेपालमा चाहिँ नि अब अलिकति भू राजनीतिक प्रभावको चाहिँ ठुलो असर पर्छ जस्तो मैले बुझेको छु। किनभने अब अमेरिका एउटा चाहिँ नि हाम्रो तेस्रो शक्तिशाली मित्र राष्ट्र थियो भारत र चीन पछि, त्यसपछि अमेरिका र भारत र चीन कुनै पनि बेलामा भारत र चीनको एउटा इन्ट्रेस्ट मिलेको बेलामा, उनीहरूको स्वार्थ मिलेको बेलामा नेपाललाई अप्ठ्यारो पर्दाखेरि होइन, तेस्रो शक्ति राष्ट्र पनि छ, अमेरिका पनि छ, अमेरिकाको से के हुन्छ भन्ने कुराहरू हुन सक्थ्यो। अब भारत र चीनको स्वार्थ नमिलुन्जेलसम्म त नेपाललाई, भारत र चीनलाई, चीनको बिचमा बसेको नेपालले आफ्नो स्वार्थ ब्यालेन्स गर्न सक्छ, एउटा सन्तुलित रूपमा खेल्न सक्छ। तर अमेरिकाको अभावमा अथवा अमेरिकाले आफूलाई अब म चाहिँ नि विश्व शक्ति राष्ट्र होइन, म विश्वको पोलिटिक्समा र राजनीतिमा ध्यान दिँदिनँ, म अमेरिकामा मात्र ध्यान दिन्छु भनेर अरू अन्यत्रबाट जसरी चाहिँ उसले सबै सहयोगहरू हटाउँदै गएको छ, त्यसो त नेपालबाट पनि सहयोग हटाएको छ। त्यसले गर्दाखेरि जुन एउटा सफ्ट पावरको रूपमा अमेरिका बसिरहेको थियो, त्यो सफ्ट पावरको रूपको चाहिँ अनुपस्थित हुने हो भने जियो पोलिटिकल्ली पनि अप्ठ्यारो पर्छ अथवा त्यसको केही असर पर्छ जस्तो मलाई लाग्छ।
यो उदार विश्व व्यवस्था, आर्थिक उदारीकरण, लोकतन्त्र र बहुलवाद समाजको जुन हाम्रो प्रवृत्ति छ यसमा परिवर्तन हुँदा नेपालमा पनि केही फेरबदल हुने, अघि यहाँले भू राजनीतिको कुरालाई उठान गर्नुभयो, त्यसरी हेर्दाखेरि केही परिवर्तन हुने अवस्था देखिन्छ कि देखिँदैन विगतको अभ्यास र अहिलेको अभ्यासलाई हेर्दाखेरि?
केही न केही फरक पर्छ नै, कतिले परिवर्तन ल्याउँछ नै। अब अमेरिकाले कोसँग चाहिँ नि हात अगाडि बढाएर जान्छ भन्ने कुराको मात्र महत्त्व हुन्छ। अमेरिकाले अहिलेको यो निकट भविष्य यो जुन पास्टमा चाहिँ रिसेन्टली चाहिँ अमेरिकाले भारतको थ्रुबाट चाहिँ धेरै चाहिँ यहाँ यो क्षेत्रको भू राजनीतिमा चाहिँ उसको आँखा राखेर लगाएको थियो अथवा कतिपय कुरामा भारतलाई अगाडि बढाएको देखिएको थियो। अब त्यो भारतसँग पनि उसको सम्बन्ध कसरी अगाडि बढ्छ भन्ने कुरा पक्का भएको छैन। चिनसँगको सम्बन्ध पनि कसरी अगाडि बढ्छ, किनभने चिनमा एकपछि अर्को चाहिँ व्यापारिक उहरू ट्यारिफहरू लगाइदिएर होइन कस्टम्सहरू बढाएर चिनसँगको सम्बन्ध पनि अझै कडा अप्ठ्यारो अवस्थामा जाला जस्तो छ। अमेरिकाको यो दुई देशहरूसँग कस्तो सम्बन्ध हुन्छ, त्यसले चाहिँ नेपालमा भोलि कसको प्रभाव पर्छ, कति प्रभाव पर्छ र नेपालले चाहिँ अब आफ्नो चाहिँ परराष्ट्र नीतिहरू कुन तरिकाले अगाडि बढाउनु पर्छ भन्ने कुरा चाहिँ अहिले अध्ययनको विषय नै छ जस्तो लाग्छ मलाई।
अहिलेसम्म प्राप्त भइरहेका सूचना, खबरहरू, समाचारहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवलम्बन गरेको नीति चाहिँ कस्तो हो जस्तो लाग्छ यहाँलाई? जस्तो कतिपयले खर्च कटौतीका लागि यो गरिएको भनेर पनि भनिरहेका छन्, कतिपयले अमेरिकाले गरेको लगानी र प्रतिफलको मूल्याङ्कन हुन्छ, त्यसपछि कुन कुन कार्यक्रमलाई निरन्तरता दिने र कुन कुन कार्यक्रमहरू रोक्ने भन्ने विषयमा पनि निर्णय हुन्छ भनेर भनिरहेको अवस्था छ। अब नेपालको हकमा त धेरै आयोजना परियोजनाहरू, सड़कका परियोजना, ऊर्जा क्षेत्रका परियोजनाहरू सञ्चालित छन्। अब कुरेर बस्ने अवस्था रहन्छ कि अथवा केही मूल्याङ्कन पछि जुन एउटा 90 दिनको समयावधि, 3 महिनाको समयावधि भनिएको छ, यो समयावधि भित्र कुनै पुनर्मूल्याङ्कन भएर फेरि त्यस्ता कार्यक्रमहरू अगाडि सहजै बढ्छन् कि बढ्दैनन्? अहिले पछिल्लो यो प्रवृत्तिलाई हेरेर हामी के विश्लेषण गर्न सक्छौं?
मलाई के लाग्छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले जसरी कुरा गरेका छन् र उनले अब यो डिपार्टमेन्ट अफ गभर्मेन्ट एक्सपेन्सेस भनेर जुन एलन मस्कलाई जुन काम जिम्मेवारी दिएका थिए र उनीहरूको सोच अनुसार उनीहरूले जुन हिसाबले अन्तर्राष्ट्रिय निर्णयहरू गरिरहेका छन् अन्तर्राष्ट्रिय विषयहरूमा नेपालसँग मात्रै होइन संसारभरिका अरू देशहरूसँग, त्यो हिसाबले हेर्दाखेरि 90 दिनपछि कुनै न कुनै परिवर्तन होला अथवा युएसएडको बजेट आउला, फेरि नेपालमा जुन कतिपय परियोजनाहरू फेरि पुनः सुरु होला भन्ने यस्तो सम्भावना न्यून देख्छु म, त्यति सहज सम्भावना छैन। किनभने अहिलेसम्म अमेरिकाको परराष्ट्र नीति भनेको अमेरिकाले संसारभरि आफूलाई चाहिँ शक्ति राष्ट्रको रूपमा उभ्याएको भनेको उसले सफ्ट पावरको रूपमा आफूलाई उभ्याएको थियो र हतियारहरू उत्पादन गर्ने, हतियारहरू बेच्ने एउटा हार्ड पावरको रूपमा उसले आफ्नो संसारभरि नै आफ्नो हतियारहरू बेचिरहेको भए तापनि त्यो चाहिँ डिटरेन्स भन्छ, त्यो हतियारहरूले चाहिँ गर्दाखेरि के अरे युद्ध गर्नेलाई भन्दाखेरि पनि युद्ध रोक्नको लागि प्रयोग हुन्छ, डिटरेन्सको रूपमा प्रयोग हुन्छ आफ्नो हतियारहरू भन्ने र अरू सम्पूर्ण देशहरूमा चाहिँ अमेरिकाप्रति एउटा चाहिँ सकारात्मक भाव उत्पन्न गराउनको लागि सफ्ट पावरको रूपमा उसले आफ्नो उपस्थिति जनाइरहेको थियो र अहिले चाहिँ ट्रम्प त्यो विषयमा त्यसरी अगाडि बढ्ने कुरा ट्रम्पको देखिँदैन। ट्रम्प चाहिँ संसारभरिको शक्तिको रूपमा हामी जानु हुँदैन, हाम्रो अर्थतन्त्र बलियो हुनुपर्छ भन्ने सोच राखेका छन्। अब जुन सोचले गर्दाखेरि के छ भने अहिलेसम्म संसारभरि जुन अमेरिकाको प्रभाव थियो त्यसले गर्दा अमेरिकाको सफ्टवेयरहरूदेखि लिएर उनको त्यो हाइली स्किल्ड एउटा चाहिँ टेक्नोलोजिकल त्यो उनीहरूको चाहिँ स्ट्रेन्थ थियो, त्यो चाहिँ उनीहरूको शक्ति संसारभरि उनीहरूले बेचिरहेका थिए होइन, जस्तो अब उनको चाहिँ सफ्टवेयरमा पनि गुगलदेखि लिएर फेसबुकदेखि लिएर सम्पूर्ण कुराहरू जसरी संसारभरि फैलिएको थियो, अब त्यो सफ्ट पावरको रूपमा अमेरिका रहेन भने त्यही कुराहरू त्यसरी नै फैलिन्छन् कि फैलिँदैनन्, रहन्छन् कि रहँदैनन् र अमेरिकाले जसरी संसारलाई एक हिसाबले आफ्नो प्रभाव क्षेत्रमा राखेको थियो त्यो प्रभाव रहन्छ कि रहँदैन भन्ने ठुलो प्रश्न छ। र मलाई के लाग्छ भने अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका जति पनि नीतिहरू छन् अथवा चाहिँ सोचहरू राखेको देखेको छ, जति पनि बोलेको कुराहरू सुनिएको छ, त्यो हिसाबले उनी त्यस्तो किसिमको साउथ पावरको रूपमा हामी बस्न चाहँदैनौँ। हामी अमेरिका छुट्टै, हामीलाई कसैसँग डर पनि छैन, हामीलाई कसैसँग लड्नु पनि छैन, हामीलाई कतैबाट चाहिँ आक्रमणको भय पनि छैन भनेर जुन हिसाबले सोचेर अगाडि बढेको देखिएको छ, त्यसले गर्दाखेरि यो ग्लोबल अर्डरै चेन्ज हुने अवस्था देख्छु म। त्यो कुरा गर्दाखेरि चाहिँ हामीलाई धेरै प्रभाव पर्छ र हामीले भोलि अब यो परिवर्तन हुन्छ अथवा फेरि रिज्युम हुन्छ, फेरि पुरानो कुरा जस्ता जस्तै हुन्छ, केही मात्रामा तल माथि होला, नभए जस्ता जस्तै हुन्छ भनेर सोच्नु भन्दाखेरि पनि अब ती कुराहरू आउँदैनन् र कम्तीमा 4 वर्ष अमेरिकाको नीति नियम चाहिँ अब राष्ट्रपति परिवर्तन भएनन्, डेमोक्रेट आएनन् अथवा अरू कोही व्यक्ति राष्ट्रपतिको रूपमा आएनन् भने कम्तीमा 4 वर्ष चाहिँ यो सबै कुराहरू रोकिएका कुराहरू अब खुल्दैनन् भन्ने सोचेर त्यसै अनुसार आफूलाई तयार गर्नुपर्छ जस्तो मलाई लाग्छ।
हामी कुराकानीकै क्रममा रहेका छौं आदरणीय श्रोताहरू। आजको अन्तरसंवादमा हामीले अमेरिकाले परिवर्तन गरेको नीति र जारी आदेशबाट नेपालमा पर्ने असर र नेपालको आगामी कार्यदिशाबारे केन्द्रित भएर सम्पादक तथा विश्लेषक प्रतीक प्रधानसँग कुराकानी गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाऊ। अब नेपालमा अमेरिकाको सहयोगमा सञ्चालित सबैभन्दा ठूलो परियोजना एमसीसी हो, हाललाई स्थगित भएको कुरा मैले यसअघि नै गरिसकेको छु। अब वैदेशिक सहायता र अनुदान कुराहरू पनि प्रभावित भएका छन्, अन्य मुलुकबाट पनि वैदेशिक सहायता त्यसै गरी सहुलियतपूर्ण ऋण आउने क्रम घट्दो रहेको छ। यसरी हेर्दा अब कतिपय आयोजना परियोजना खास गरी एमसीसीलाई नै हेरौं, अब यो रोकिहालो अमेरिकाबाट सहायता अनुदान प्राप्त भएन भने त यता शुरू भइसकेको छ। अब नेपालले यस्ता आयोजना परियोजनालाई कसरी अगाडि बढ़ाउन सक्छ जबकि त्यहाँ 1 खर्ब भन्दा बढ़ी रकम लाग्ने अनुमान प्रक्षेपण पनि गरिएको छ। यसले त नेपालले आफूलाई पनि त्यही अनुसार तयारी गरेर अगाडि बढाउनु पर्ने देखियो नि त, फेरि त्यहाँ ठूलो आर्थिक हाडल पनि पुर्नुपर्ने हुन्छ।
सही कुरा हो, तर एमसिसीको विषयमा अहिले नै जसरी युएसएडको विषयमा कुरा आएको छ त्यसरी एमसिसीको विषयमा त्यति क्लियर कुरा आइसकेको छैन। र एमसिसी भनेको एउटा एक प्रकारको एग्रिमेन्ट हो, पुरानो सरकारले गरेको एग्रिमेन्ट त्यसरी जुन नयाँ सरकार आएपछि छोड्नु मिल्छ कि मिल्दैन अमेरिकी सरकारले भन्ने कुरा पनि अब एउटा प्रश्न, ठुलो प्रश्न छ। र त्यो मेरो विचारमा त्यति सहजै एमसिसीबाट चाहिँ बाहिरिने अवस्था अमेरिकालाई छैन, त्यो एउटा किसिमको छुट्टै प्रकारको एग्रिमेन्ट हो। र युएसएडको सम्बन्धमा पनि कतिपय प्रोजेक्टहरू जति सही गरेको छ, जति साइन गरिसकेको छ, त्यो कुराहरू जति कुराको लागि प्लेज गरिसकेको छ र यहाँ खर्च भइसकेको छ त्यति कुराहरू चाहिँ 90 दिनपछि बिस्तारै त्यो कुराहरू खोलेर त्यसपछि बन्द हुने कुरा, नयाँ प्रोजेक्ट नआउने कुरा आफ्नो ठाउँमा छ होइन। तर जुन कुरामा सम्झौता भइसकेको छ, जुन कुरामा अमेरिकाले प्रतिबद्धता जनाइसकेको छ र कतिपय कुराहरूमा काम सुरु भइसकेको छ भने त्यसको बिचमा छोड्नु मिल्छ जस्तो मलाई लाग्दैन त्यो कुरा। र एमसिसी त्यस कारणले तुरुन्तै एमसिसीकै हिसाबले सोच्दाखेरि चाहिँ एमसिसी जान्छ जस्तो अहिलेसम्मको अवस्थामा मलाई लागेको छैन। हुन त ट्रम्प सरकारले कसरी निर्णय गर्छ र के गर्छ भन्ने कुरा भन्न सकिने अवस्था त अहिले छैन, तथापि युएसएडकै पनि कतिपय प्रोजेक्टहरू जुन एग्रिमेन्ट भइसकेको थियो, साइन भइसकेको थियो, बजेटहरू मात्रै निष्कासन केही हुन बाँकी थियो, त्यस्ता कुराहरू क्लियर गरेन भने यो नेपालको मात्रै होइन संसारभरिको कुरा भए हुनाले इभन अन्तर्राष्ट्रिय कोर्टमा पनि जान सक्ने एग्रिमेन्टहरू छन्। त्यसले गर्दाखेरि अन्तर्राष्ट्रिय जुन अमेरिकाले पैसाहरू नपठाउने, सहयोग रोकिने अवस्थामा अन्तर्राष्ट्रिय अदालतमा समेत धेरै संसारभरिका धेरै देशहरू जान सक्ने अवस्था देख्छु मैले। त्यो कारणले गर्दाखेरि उनीहरूले आफ्नो अध्ययनहरू पक्के पनि गर्छन् र यो जुन 90 दिनको चाहिँ यो जुन पिरियड राखेका छन् त्यसपछि चाहिँ बिस्तारै क्लोज डाउन त अवश्य नै गर्छन्, उनीहरूको त्यो नीति नै भयो, तर सिधै 100% एकैचोटि जिरोमा जान्छ जस्तो चाहिँ फेरि पनि लाग्दैन।
अहिले विश्वभरबाट आइरहेका अवैध बसोबासीहरूलाई पनि अमेरिकाले स्वदेशमै फर्काइरहेको छ। अब बुधबार मात्र नेपाली 10 जनालाई चार्टर विमानबाट नै नेपाल ओह्रालिएको छ। अब अन्यको सूची पनि फर्काउनका लागि तय भइसकेका खबरहरू आइसकेका छन्। त्यहाँ अध्ययनरत विद्यार्थीले पढ्ने बाहेकका अन्य कामहरू कानूनभन्दा बाहिर गएर गर्न नपाउने कुराहरू पनि अहिले चर्चामा रहेका छन्। अब कतिपयले अमेरिकालाई आफ्नो गन्तव्य मुलुकका रूपमा पनि अध्ययन दिनको हिसाबले, कामको हिसाबले, विभिन्न अवसरका हिसाबले बनाइरहेको अवस्था थियो। अब यो पनि प्रभावित हुने देखिन्छ। अब नेपालीहरूले पनि केही सोच्नुपर्ने हो कि जो त्यहाँ अध्ययनका लागि जाने योजना बनाउनु भएको छ, कतिपय त गलत बाटोबाट, अवैध बाटोबाट पनि त्यहाँ करोडौं खर्च गरेर गएको र त्यहाँ गएर फँसेका कुराहरू पनि बाहिर आइरहेका हुन्छन्। अब अमेरिकाको नीति आप्रवास र त्यसै अवैध बसोबासीका सम्बन्धमा नीति परिवर्तन भएसँगै अब नेपालीहरूले जो त्यसरी जाने सोचमा हुनुहुन्छ, गइरहेका पनि हुनुहुन्छ, कति त्यहाँ अध्ययनरत हुनुहुन्छ, कति अध्ययनका लागि जाँदै पनि हुनुहुन्छ, उहाँहरूले चाहिँ अब कसरी अगाडि बढ्नु पर्ला, के सोच बनाउनु पर्ला समग्रमा नेपाललाई केन्द्रित गरेर हेर्दाखेरि?
मलाई के लाग्छ भने सबैभन्दा पहिलो कुरा त अवैध रूपमा नेपालबाट अमेरिका जाने जुन चाहिँ एउटा प्रथा नै चलेको थियो, केही न केही व्यक्तिहरू अवैध रूपमा जसरी पनि अमेरिका छिरेपछि आफ्नो चाहिँ नि भविष्य बन्छ भन्ने सोच राखेर अगाडि गएका थिए, उनीहरूको लागि यो चाहिँ नि अब अहिले निकै नै अप्ठ्यारो समय आइपरेको छ र त्यसरी जानु हुँदैन भन्ने कुराको एउटा अहिले सङ्केत अब क्लियरली आएको छ कि अब भोलि काहीँ पनि, आज अमेरिका मात्रै होइन, भोलि जापानै होस् अथवा कोरिया होस् अथवा जहाँ पनि श्रम गर्नको लागि जाँदाखेरि अवैध तरिकाको बाटोबाट जानु हुँदैन, पहिलो कुरो त्यो कुरो सोच्नु पर्यो होइन, र त्यसलाई चाहिँ सरकारले पनि एकदमै क्लियरली त्यो चाहिँ प्रचार प्रसार गरेर जनतासम्म पुर्याउनु पर्यो कि यसरी विदेशबाट चाहिँ मान्छेहरू बेला बेलामा फर्काइन्छन् नेपालमाको लागि चाहिँ, अमेरिकाबाट मात्रै होइन धेरैवटा देशबाट त्यसरी अवैध रूपमा बसिरहेका मान्छेहरू बारम्बार फर्केर आइरहेका छन्, जुन कुरा हामी धेरै प्रचार प्रसार गर्न सकेका छैनौँ, त्यसले गर्दाखेरि फेरि पनि विदेशी श्रममा विदेशी रोजगारीमा जानेहरूलाई चाहिँ दुःख पर्न सक्छ, अवैध बाटोबाट पनि जान्छु भन्ने मान्छेहरूलाई त्यसमा डिस्करेज गर्नुपर्छ, हामीले त्यो गर्नु हुँदैन भनेर। विद्यार्थीको हकमा अहिलेसम्मका विद्यार्थीहरू के थिए भने अमेरिकामा पढ्न जाने, कुनै पनि युनिभर्सिटीले अमेरिकाको युनिभर्सिटी लियो भने यहाँबाट आफ्नो चाहिँ म पैसा तिर्न सक्छु भनेर आफ्नो क्षमता देखाउने, तर त्यहाँ पुगिसकेपछि क्यासमा काम गर्ने, 16 घन्टा काम गर्ने, 18 घन्टा काम गर्ने, स्याटरडे सन्डे कलेज नहुँदाखेरि काम गर्ने, त्यसो गरेर चाहिँ नि उनीहरूले क्यासमा काम गरे, क्यासमा काम गर्ने भनेको अमेरिकाको हकमा कुरा गर्दाखेरि चाहिँ त्यसमा कुनै पनि किसिमको कानुनी रूपमा पैसा लिने तलब लिने होइन कि सिधै काम गर्ने पैसा लिएर चाहिँ नि अब नगद रुपियाँ नगदमा पैसा लिने हिँड्ने त्यसको कुनै रेकर्ड हुँदैन थियो। त्यस्तो किसिमले धेरै काम गरेर धेरै विद्यार्थीहरू अहिले पनि अमेरिकामा बसिरहेका छन्। अब तिनीहरूलाई अप्ठ्यारो हुने बित्तिकै उनीहरूलाई वास्तवमा अमेरिकामा टिक्न नै गाह्रो हुने अवस्था छ। उनीहरू अमेरिकामा अब काम गरेर पढाइ कम्प्लिट गर्छु भन्नलाई निकै अप्ठ्यारो छ। अमेरिकाको नियमले 20 घन्टा काम गर्न पाइने, आफ्नो कलेजको जुन लाइब्रेरीमा अथवा कलेजमा अरूतिर पढा अथवा पढाउन पाइने अथवा पढाइको सहयोगी बन्न पाइने, त्यस्तो कुराहरू चाहिँ नियमले गर्न पाउने कुराहरू बाहेक अब क्यासमा काम गर्ने कुरा पनि अमेरिकामा कडा भएर जान्छ। त्यस कारण बसेकै विद्यार्थीहरूलाई पनि गाह्रो छ। अब जाने विद्यार्थीहरूले पनि त्यो कुरा सोचेर जानु पर्यो, कि त फुल स्कलरसिपमा जानु पर्यो। त्यो फुल स्कलरसिपमा जाने व्यक्तिहरूले भनेको चाहिँ नि आफैले त्यो कमाउँछन् पैसा, अथवा सरकारले नै दिन्छ, स्कलरसिपले नै पैसा दिन्छ, त्यसबाट बाँच्न सकिन्छ, पढ्न सकिन्छ, पढाइ सकिसकेपछि त्यहाँ नियमअनुसार काम गर्न पाइन्छ, त्यो काम गरी इन्टर्नसिप गर्न पाइन्छ अथवा 1 वर्षको लागि काम गर्न पाइन्छ, त्यो काम गरिसकेपछि H-1B भिसा पाइ लिएर बस्ने, त्यसरी नियमअनुसार बस्ने व्यक्तिहरूको लागि सजिलो छ, अझै पनि गाह्रो छैन, त्यसरी क्षमतावान हुनु पर्यो। त्यो बाहेक अरू व्यक्तिहरूले कि त पढेर तुरुन्तै फर्किनु पर्यो, तर पढ्न जाँदाखेरि अब जानु मात्रैको कुरा हो, त्यसपछि म आफै कमाएर तिर्न सक्छु, आफै फी तिर्न सक्छु भन्ने सोच राखेर गयो भने दुःख हुन्छ। त्यो कुरा चाहिँ हामीले हाम्रा युवाहरूलाई जो चाहिँ अमेरिका जाने चाहिँ अभिलाषा राखेका व्यक्तिहरू छन् उनीहरूलाई हामीले राम्रोसँग जानकारी गराउनु पर्छ, नभए फेरि यो फर्किने क्रम बढेर जान्छ र त्यसभन्दा पनि धेरै व्यक्तिहरूले आफ्नो जिन्दगी बिगार्ने सम्भावना रहन्छ, कतिपय फ्रस्ट्रेसन हुन्छ, कतिपय सुसाइड गर्ने अवस्था आउँछ, त्यसमा चाहिँ समयमै सचेत हुनुपर्छ जस्तो मलाई लाग्छ।
अमेरिकामा रिपब्लिक वा डेमोक्रेट जुनसुकै पार्टीको राष्ट्रपति भए अपवाद बाहेक नेपालको नीतिमा उल्लेख्य परिवर्तन हुँदैन भन्ने जुन विगतको भाष्य थियो, अब त यो भाष्यमा पनि परिवर्तन गर्नुपर्ने आधार खड़ा भएको हो कि होइन, हामीले यसलाई कसरी हेर्न सकिन्छ? विगतमा त त्यही भनिन्थ्यो नि, जुनसुकै पार्टीको राष्ट्रपति भए पनि प्रणाली भनौं अथवा नीतिमा खासै तात्विक फरक हुँदैन, परिवर्तन हुँदैन भनिन्थ्यो, तर त्यो भाष्यलाई त अब त्यसरी हेर्न पनि नमिल्ने भयो नि त। अब त
त्यसरी त्यो हेर्नु हुँदैन नै, किनभने अब जुन हिसाबले अमेरिकाले नेपाललाई सहयोग गरेको थियो, पहिला भिटामिन एको लागि पठाउँथ्यो, लिटो पठाउँथ्यो होइन, शिक्षामा सहयोग गरेको थियो, हाम्रो शिक्षा र स्वास्थ्यको धेरै क्षेत्रमा अमेरिकी सहयोग आएको थियो, तर अहिले आएका नयाँ राष्ट्रपतिले अब चाहिँ नेपाललाई कति पैसा दियो, कति मिलियन, 19 मिलियन 20 मिलियन केमा दियो भन्दाखेरि मतदाता शिक्षामा दियो अथवा चाहिँ वातावरण संरक्षणमा दियो, त्यो त फ्रड हो भनेर चाहिँ जसरी एकदम पब्लिकली भनेको मतलब मतदाता शिक्षा गर्नु नेपाल जस्तो एउटा गरिब देशमा मतदाताहरूको शिक्षामा खर्च गरेको कुरालाई फ्रड भन्ने, अथवा चाहिँ वातावरण संरक्षणमा आएको पैसा पनि फ्रड भन्ने राष्ट्रपति भइसकेपछि अब त्यो पुरानो तरिकाले नेपाललाई सहयोग आउँछ अथवा चाहिँ नेपालको सामाजिक क्षेत्रमा हरेक क्षेत्रमा अथवा शिक्षाको क्षेत्रमा स्वास्थ्यको क्षेत्रमा सुधारका लागि अमेरिकाले पैसा दिन्छ सहयोग गर्छ भन्ने हाम्रो जुन मेन्टालिटी थियो त्यो मेन्टालिटीबाट पुरै हामी परिवर्तन हुनुपर्छ। हामी त्यसरी पैसा लिएर काम गर्ने होइन, आफ्नो समाज कसरी बनाउने आफूलाई चाहिँ भन्ने कुरा अब आर्थिक रूपमा नै बलियो हुनु पर्यो, हामीले आफ्नो यहीँ रोजगारी सिर्जना गर्न सक्नु पर्यो, यहीँबाट रोजगारीबाट चाहिँ विदेशमा बरु सामानहरू एक्सपोर्ट गर्नु पर्यो, मान्छे एक्सपोर्ट गर्नुभन्दा पनि, र हामी जुन लोकल्ली आफ्नो इकोनोमी बलियो नबनाइकन अरू उपाय छैन। इकोनोमी बलियो भएपछि हाम्रा स्वास्थ्यका कुरा, समाजका कुरा, शिक्षाका कुरा हामी आफैले त्यो कुरा व्यवस्थापन गर्न सक्छौँ भन्ने सोच्नु पर्यो। अब अमेरिकाको चाहिँ सोच हामीप्रति फरक हुनसक्छ, हामीप्रति मात्रै होइन हामी जस्ता धेरै राष्ट्रहरूप्रति फरक हुनसक्छ। अब अमेरिका एउटा चाहिँ सुपर पावरको रूपमा रहँदै रहँदैन, उसको अर्थतन्त्र कसरी अगाडि बढ्छ, तर जसरी बढे पनि यो आउँदो 4 वर्षको लागि चाहिँ अमेरिकाले हामीलाई सहयोग गर्छ र हाम्रो नजिकको साथी हो भनेर हामीले सोच्न चाहिँ त्यति चाहिँ ठिक हुन्छ जस्तो मलाई लाग्दैन।
यो बदलिँदो विश्व राजनीतिक परिवेशमा नेपालले आफूलाई कसरी उभ्याउनु पर्ला राष्ट्रिय हित र लाभका लागि? अब कतिपयले रसिया युक्रेनकै विषयमा पनि टीका टिप्पणी गरेको अवस्था छ, तटस्थ बस्नुपर्छ, बस्नु पर्थ्यो भन्ने कतिपयको भनाइ पनि रहँदै आएको छ, अलिकति दुविधायुक्त पनि देखिन्छ नि यसरी हेर्दा त।
अब अहिलेसम्म नेपाललाई एउटा त्यही भएर हाम्रो चाहिँ तेस्रो शक्ति राष्ट्रको रूपमा, तेस्रो सबभन्दा ठुलो मित्र राष्ट्रको रूपमा अमेरिका रहेको थियो, र अन्तर्राष्ट्रिय सम्बन्ध कतिपय सम्बन्धहरूमा हामी कतिपय कुरामा भारत र चिनको मुख नहेरेर अमेरिकाको मुख हेर्ने हाम्रो चलन थियो, र अमेरिकाले कसरी गर्छ, कसरी निर्णय गर्छ, अब जस्तै जुन युक्रेन र रसियाको सम्बन्धको विषयमा पनि चिन र भारत दुइटै जुन तटस्थ बस्दा, कतिपय विषयमा उनीहरू नबोल्दा, कतिपय कुराहरू उनीहरूले जुन रसियासँग व्यापार कन्टिन्यू गर्दा पनि नेपालले जुन युक्रेनको लागि आवाज उठा बुलन्द गरेको थियो। नेपाल जस्तो एउटा सानो देश जुन चाहिँ भूपरिवेष्टित छ, दुवैतिर ठुला राष्ट्रहरू छन्, ती ठुला राष्ट्रहरू दुवै राष्ट्रले चाहिँ एग्रेसिभ भएको खण्डमा नेपाललाई गाह्रो छ, त्यस कारणले नेपालले युक्रेनको विषयमा लिएको जुन स्ट्यान्ड थियो त्यो त सही स्ट्यान्ड हो, किनभने नेपाल आफ्नै हित पनि हेर्नुपर्छ, आफ्नो अवस्था हेर्नुपर्छ, हाम्रो अवस्थाले पनि भोलिको ठुलो राष्ट्रले बल्मी चाहिँ नगरोस् भन्ने सोच नगर सोच्दाखेरि त त्यो सही कुरा हो। तर अब अन्तर्राष्ट्रिय सम्बन्धहरूमा नेपालले चाहिँ हामी धेरै ठुलो प्रभाव पार्न सक्दैनौँ, हामीले कुनै सकभर चाहिँ कसैसँग पनि असंलग्न नीति नै हाम्रो लागि महत्त्वपूर्ण हुन्छ, किनभने दुवैतिर हाम्रो ठुला शक्ति राष्ट्रहरू भएको कारणले गर्दाखेरि पनि हामी कतैप्रति संलग्न हुन सक्ने अवस्था छैन। र अब चाहिँ नि अन्तर्राष्ट्रिय रूपमा फेरि पनि हामीलाई समस्या त्यही नै छ, चिन र भारत दुईतिर कुनै पनि ठुला इस्युमा दुईतिर बस्यो भने हामी एकातिर जान सक्दैनौँ, होइन, फेरि पनि असंलग्न उनी राख्नुपर्ने अवस्था हुन्छ। र अहिले चाहिँ अहिलेसम्म मैले भने अघि चिन र भारत एकातिर हुँदा पनि दुईतिर हुँदा पनि हामी अमेरिकाको मुख हेर्थ्यौँ भने अब अमेरिकाले सरकारले कसरी हेर्छ के काम गर्छ भनेर चाहिँ हेर्न सक्ने अवस्थाबाट चाहिँ अहिलेलाई हामीलाई त्यो सुविधा छैन।
अहिले क्षेत्रीय संगठन सार्क पनि अन्यलमा रहेको छ, कतिपय दक्षिण एसियाली मुलुकका बीचमा पनि सुमधुर सम्बन्ध छैन, अबका दिनमा क्षेत्रीय समन्वयको पनि उत्तिकै खाँचो पर्छ होला, जुन अघि यहाँले भारत र चीनसँग पनि हाम्रो सम्बन्ध उत्तिकै मजबूत र बलियो हुनुपर्छ, किनभने हामी जुन भूधरातलमा छौं त्यस हिसाबले पनि राष्ट्रिय हित र लाभका लागि अगाडि बढ्नुपर्छ भन्ने कुरा यहाँले अभिव्यक्त गरिरहँदाखेरि यी क्षेत्रीय संगठनहरू, सार्क जस्ता संगठनहरू र दक्षिण एसियाली मुलुकहरू एक ठाउँमा उभिएर आफ्नो आवाजहरूलाई अगाडि बढाउन सक्ने आवश्यकता पनि अबका दिनमा पक्कै पनि पर्छ होला। यो विषयलाई के कसरी हेर्न सकिन्छ, जबकि सार्क पछिल्ला वर्षहरूमा एउटा शिथिल अथवा गतिविहीन अवस्थामा छ भन्दा पनि कुनै फरक नपर्ला। हामी कार्यक्रमको पनि लगभग अन्त्यतिर आइसकेका छौं, अन्तमा मैले यहाँलाई यही प्रश्न गरे।
अब सार्क एक हिसाबले भारत र पाकिस्तानको सम्बन्धको कारणले गर्दाखेरि र नेपालले चीनलाई चाहिँ सार्कमा प्रवेश गराउने कोसिस गर्दा गर्ने कारणले गर्दाखेरि सार्कलाई भारतले चाहिँ व्यवस्था गरेको हामी सबैलाई थाहै छ, र सार्कको रूपमा हामी चाहिँ हाम्रो यो क्षेत्रीय सङ्गठन अगाडि बढ्दैन, त्यस कारणले क्षेत्रीय सङ्गठन अगाडि बढ्नलाई अरू किसिमका चाहिँ ऊहरू संस्थाहरू अगाडि संस्था भनौँ अथवा अरू किसिमका गुटहरू अगाडि बढ्दै गएका छन्। हामीले जसरी अगाडि बढे तापनि अब आर्थिक रूपमा हामीलाई बलियो बनाउने किसिमका संस्थाहरूमा अन्तर्राष्ट्रिय सहयोग सङ्गठनहरूमा हामी त्यसमा चाहिँ छिर्नुपर्छ। अब अहिले सार्ककै अथवा चाहिँ नि साउथ एसियाकै हाम्रो चाहिँ नि सम्बन्ध अब कसरी अगाडि बढ्छ भन्ने कुरा, फेरि पनि भारतले कसरी यो सम्बन्धहरूलाई यो देशहरूलाई कसरी अगाडि मिलाएर लान्छ, किनभने अहिले पाकिस्तानसँग पनि अमेरिकाले सम्बन्ध बिस्तारै तोड्ला जस्तो छ र पाकिस्तानलाई दिने सहयोग पनि कम गरेर जान्छ। त्यो अवस्थामा भारत र पाकिस्तानलाई भारतसँग मिल्नुपर्ने अवस्था पनि आउन सक्छ अथवा चीनले पाकिस्तानलाई चाहिँ निकै स्ट्रङली सपोर्ट गर्नुपर्ने अवस्था पनि आउन सक्छ। त्यो हुँदाखेरि फेरि पनि यो हाम्रो साउथ एसियन जुन पोलिटिक्स छ त्यो चाहिँ अझै पनि अलिकति कन्फ्युजै पोलिटिक्स रहन्छ र त्यति सजिलोसँग साउथ एसिया अब एक भएर अगाडि बढ्छ र हामी मिलेर जानुपर्छ भन्ने छैन। नेपालको हात उसमा हातमा धेरै कम छ यो कुराहरू सम्बन्ध बनाउन, तैपनि नेपालले चाहिँ एउटा क्याटलिस्टको काम चाहिँ गर्न सक्छ जस्तो लाग्छ मलाई।
हुन्छ, यहाँको व्यस्त र महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। हाम्रो कार्यक्रमको समय पनि सकिएको छ।
धन्यवाद, नमस्कार।
आदरणीय श्रोताहरू, आजको अन्तर्संवादमा हामीले अमेरिकाले परिवर्तन गरेको नीति र जारी आदेशबाट नेपालमा परेका र पर्ने असर र आगामी कार्यदिशाबारे केन्द्रित भएर सम्पादक तथा विश्लेषक प्रतीक प्रधानसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईंको दिन शुभ रहोस्। नमस्कार।